This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
कुजुजम्पो श्रोताहरू, आज आइतबार दिनको ठिक एक बजेको छ। रेडियो एडलेड 101.5 मेगा हजमा हाम इन्द्र अनि म गङ्गा उपस्थित भइसकेको छौँ तपाईँहरूलाई साथ दिन करिब एक घन्टासम्म। आज विक्रम सम्वत 2069 साल श्रावण 7 गते, त्यसरी नै जुलाई 22 तारिक 2012, अन्त अहिले एडलेडमा ठिक एक बजेको छ। त्यसरी नै थिम्पूको टाइम भन्नुहुन्छ भने 9:30 भएको छ बिहानको, त्यसरी नै काठमाडौँको टाइम भन्नुहुन्छ भने 9:16 भएको छ। श्रोताहरू, तपाईँ अहिले हामीलाई सुनिराख्नु भएको छ रेडियो एडलेड 101.5 मेगा हज डिजिटलमा, अनलाइनमा अनि 101.5 मेगा हजमा। श्रोताहरू, टेम्परेचरको कुरा गर्नुहुन्छ भने एडलेडमा निकै तातो तातो बढिरहेको छ। अहिले हामी अलिकति तातो तातो महसुस गरिरहेको छौँ। आज मस्टली म्याक्सिमम 16 डिग्री रहेको छ र अलिअलि छुटकर हुन्छ नि, फुटकर पानी पर्छ, पानी पर्ने चान्स चाहिँ 5 डिग्री छ जस्तो लागिरहेको छ इन्द्र मलाई।
आज हामी श्रोताहरू तपाईँलाई मिठा मिठा परिकारहरू लिएर आएका छौँ पस्किनलाई। हामीसँग इन्टरभ्यू छ आज, बेनी माया राईको इन्टरभ्यू। हामीले केही साता अघि पहिलो भाग बजाएका थियौँ, आज दोस्रो भाग हामी तपाईँलाई बेनी मायाको पुरानो कथा, उहाँको उमेरको बेलाको कथा हामी सुनाउँदैछौँ, युवा उमेरको बेलाको। त्यसपछि हामीसँग टिप्स छ, एनर्जी टिप्स। हामीलाई एकजना साथीले केही अगाडि एनर्जी टिप्स, यो विन्टरको बेला एनर्जी कसरी सेभ गर्ने अथवा बिजुली कसरी कम खपत गर्ने भन्ने बारेमा भन्दै राम्रो हुन्छ भनेर उहाँलाई सल्लाह दिनुभएको थियो। उहाँको सल्लाहलाई मनन गर्दै हामीले आज एनर्जी सेभिङ टिप्स पनि लिएर आएका छौँ। युवा ट्यालेन्ट पनि हामीसँग छन् आज, युवा ट्यालेन्ट छ र हामी नेपाली एकजना ठिटो साहित्य क्षेत्रमा लागेको एकजना ठिटो जनक सापकोटाको बारेमा तपाईँलाई जानकारी दिनेछौँ। सदा चाहिँ नेपाली म्युजिक त हामीसँग छँदै छन्, हामीसँग गतिविधि पनि, सो युवाहरूले संसारभर के गरिरहेका छन् तपाईँलाई जानकारी दिने युवा गतिविधि पनि छँदैछ हामीसँग।
हजुर, श्रोताहरू, यति त छँदैछ र हामीलाई सुन्नको लागि तपाईँले हामीलाई अनलाइन मात्र पनि सुन्न सक्नुहुन्छ संसारभर। त्यो सुन्नको लागि, हामीलाई सुन्नको लागि रेडियो .adelaide.edu.au गएर हामीलाई संसारभर सुन्न सक्नुहुन्छ। त्यसरी नै तपाईँले अहिले हामीलाई लाइभ सुन्न सक्नु भएन भने फुर्सदको टाइम मिलाएर ipajournal.com गएर पनि सुन्न सक्नुहुन्छ। त्यसरी नै हामीलाई आइट्युन मार्फत पनि सुन्न सक्नुहुन्छ हाम्रो प्रोग्राम संसारभर। अनि अझै भन्नुपर्दा हामीलाई फेसबुकमा पनि तपाईँले डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ, yuva.sansa@hotmail.com हाम्रो इमेल एड्रेस हो। त्यसरी नै फेसबुक एड्रेस पनि त्यही हो, तपाईँले हामीलाई यसबाट पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ र हामीले तपाईँले फुर्सदको टाइम मिलाएर अथवा लाइभ सुन्न सक्नुहुन्छ। धेरै प्रकारबाट हामीलाई तपाईँले सुन्न सक्नुहुन्छ। श्रोताहरू, आजको हाम्रो कार्यक्रमलाई सुरुवात गरौँ गतिविधिबाट। सधैँ झै गतिविधि सुरु गर्नुको लागि इन्द्रले स्टार्ट गर्नुहुँदैछ।
म गतिविधिभन्दा अगाडि म भनिहाल्छु, युवा संसार हामीलाई तपाईँ yuvasansar.com पनि सुन्न सक्नुहुन्छ। हाम्रो आफ्नो वेबसाइट पनि रहेको छ, तपाईँले आफ्नो फुर्सदको समयमा नै सुन्न सक्नुहुन्छ त्यसमा। र यसमा हामीले यही साताबाट मात्रै तपाईँलाई नयाँ परिकार त्यसमा थपेका छौँ। तपाईँ यदि तिथिमितिबारे लिन चाहनुहुन्छ, कुन तिथि अथवा कुन पर्वहरू कहिले परिरहेछन्, एकादशी कहिले छ, औँसी कहिले छ, अथवा अरू पर्वहरू कहिले परिरहेछन् भन्ने कुरो जानकारी लिन चाहनुहुन्छ भने yuvasansar.com हेर नबोल्नु होला। अब गतिविधि म सुरु गर्दैछु। चीन र भारतका युवाबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ 100 भारतीय युवाहरू अहिले चीनको भ्रमणमा निस्किएका छन्। यसअघि यस्तै चिनी युवा टोली भारतको भ्रमणमा आएको थियो, यो गत महिनाको समाचार हो। भारतीय चिनी युवाहरू भारत आएको चाहिँ, भारतको युवा टोलीलाई बिहिबार चाइना इन्स्टिट्युट फर इन्टरनेसनल स्टडिजका कर्मचारीले स्वागत गरेका थिए। सो टोलीले शुक्रबार र शनिबार बेजिङको पर्यटकीय स्थलहरूको भ्रमण गर्यो। सो टोली इन्दर मङ्गोलिया राज्यको होहोट र लियोनिङको साङयाङ भन्ने ठाउँमा पनि जानेछ। यसरी जाने युवा टोलीमा नेसनल सर्भिस स्किम पर्फर्मर्स, नेहरू युवा केन्द्र सङ्गठनका प्रतिनिधिहरू, पञ्चायती राज इन्स्टिट्युसनका सदस्यहरू र कङ्ग्रेस, बिजेपी, सिपिआई र सिपिआइएम जस्ता राजनीतिक दलका युवा सङ्गठनका सदस्यहरू रहेका छन्।
क्यानाडाको ब्रिटिस कोलम्बिया राज्यमा भएको अध्ययनमा के भेटिएको छ भने पहिलो स्वाद कस्तो हुन्छ भनेर चाख्ने युवाहरू नै कालान्तरमा लागु औषधको आलम अम्मली भन्छन्। बिसी सेन्टर फर एक्सिलेन्स इन एचआइभी एड्स नामक संस्थाले सेल्टर वा ड्रप इन सेन्टरमा आश्रय लिने 14-25 वर्षका 338 युवामा सो अध्ययन गरेको थियो। केटीहरू र बच्चा उमेरमा शारीरिक यातना पाएका युवाहरू यसरी कुलतमा छिटो फस्ने सम्भावना रहेको पनि पाइएको छ।
न्युजिल्यान्डका एकजना न्यायाधीशले भनेका छन्, युवाहरूलाई गलत बाटो अपनाउनबाट रोक्ने एउटै उपाय भनेको उनीहरूले गरेका कुनै पनि गल्तीका कारण स्कुलबाट निष्कासन नगर्नु नै हो। अकल्यान्ड युथ जस्टिस कन्फरेन्समा बोल्दै प्रिन्सिपल युथ कोर्ट जज एन्ड्रयू बेकफ्रोटले भने, गलत बाटोमा लागेका 70% मानिस युवा अवस्थामा स्कुलबाट निष्कासित भएका थिए। उनले भने, गल्ती गर्ने युवालाई स्कुलबाट निष्कासन गर्दा स्कुललाई त सहज होला, तर कालान्तरमा समाजका लागि समस्या समाधानको यो राम्रो उपाय होइन। त्यस्तो प्रक्रियाले समस्या स्कुलबाट समाजमा मात्र सर्छ, समस्याको समाधान स्कुलले पनि खोज्न सघाउनुपर्छ। पहिलेभन्दा अहिले विद्यार्थी निष्कासन गर्ने प्रचलन कम भएको छ भने, समस्या सिर्जना गर्ने विद्यार्थीलाई सम्बोधन गर्नका लागि पुग्दो आर्थिक स्रोत छैन।
अमेरिकामा घर छाडेर हिँडेका युवाहरू बर्खामा घर फर्कन चाहन्छन्। युवाहरूको भितमा काम गरिरहेको सिकागोको एउटा संस्था नेसनल रनअवे स्विच बोर्डले सञ्चालन गरेको होम फ्री प्रोग्रामले यस्ता युवाहरूलाई परिवार र आफन्तहरूसित भेटघाट गर्न सहयोग गर्छ। सो संस्थाले यसरी परिवार भेट्न चाहने युवाहरूका लागि बसको टिकट सित्तैमा दिने गर्छ। 2011 यसरी घर फर्कने युवाहरूको सङ्ख्या 433 पुगेको थियो। कार्यक्रम सुरु भए यता 14,000 बढी युवाले यो सुविधा प्रयोग गरिरहेका छन्।
क्यानाडाको ओन्टारियो ट्रिलियम फाउन्डेसनले युवाहरूलाई सङ्गीत सिकाउन $85,000 खर्च गर्ने भएको छ। यो कार्यक्रम आगामी 2 वर्षसम्म चल्नेछ। यसबाट झन्डै 150 युवाले सङ्गीतको प्रशिक्षण पाउनेछन्। युनेस्को अथवा युनाइटेड नेसन्स एजुकेसनल साइन्टिफिक एन्ड कल्चरल अर्गनाइजेसन युनेस्कोले समेत पुरस्कृत गरेको यो कार्यक्रमले युवा तथा बालबालिकामा सकारात्मक परिवर्तन ल्याउन निकै ठुलो भूमिका खेलेको पाइन्छ।
शनिबार प्रकाशित द एडभर्टाइजरले लेखेको छ, दक्षिण अस्ट्रेलियामा कक्षा 11 र 12 पढ्ने विद्यार्थीमध्ये केटीहरू रिसर्च प्रोजेक्टमा कुशल रहेका छन्। यस्ता प्रोजेक्टमा अधिकांश केटीहरूले ए वा बी पाएका छन् भने केटाहरूले सी पाएका छन्। हाल यस्ता प्रोजेक्टहरू कक्षा 12 मात्र गर्नुपर्छ, तर एसएसीईको यो रिपोर्टले भनेको छ, विद्यार्थीहरूलाई यो काम 11 वा 12 गर्ने भन्ने उनीहरूकै चाहनामा छोड्नुपर्ने राम्रो हुन्छ। अन्य राज्यमा भन्दा साउथ अस्ट्रेलियाका विद्यार्थीका लागि पढ्ने भार कम छ भने अरू राज्यमा अङ्ग्रेजी बाध्यकारी भए पनि यहाँ अङ्ग्रेजी पढ्ने विद्यार्थीको संख्या क्रमश घट्दैछ।
अब एउटा भुटानी समुदाय सम्बन्धी जानकारी, यो हामीलाई प्राप्त भएको छ साउदर्न ताजमानिया अथवा हौबर्टबाट। भुटनिस कम्युनिटी एसोसिएसन अफ साउदर्न ताजमानियाको भर्खरै नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको प्रेसिडेन्टमा हुनुहुन्छ गङ्गाराम थापा, भाइस प्रेसिडेन्टमा हुनुहुन्छ जसोदा खड्का, सचिवमा हुनुहुन्छ नरेश विष्ट र कोषाध्यक्षमा हुनुहुन्छ भीम खतिवडा। यो 7 जुलाई 2012 मितिमा निर्वाचन सम्बन्धी आह्वान गरेपछि 5 मात्रै उम्मेदवारी परेकोले गर्दाखेरि कुनै निर्वाचन नभइकन स्वतः निर्वाचित पदाधिकारी चयन गरिएको हामीलाई जानकारी दिनुभएको छ। भूतपूर्व प्रेसिडेन्टले खड्ग थापाले र उहाँले भन्नुभएको छ, जुलाई 14 2012 दिउँसो बिहान 11:30 नयाँ कार्यसमितिलाई कार्यभार पनि हस्तान्तरण गरिएको छ र कार्यभार हस्तान्तरण समारोहमा निम्न व्यक्ति र संस्थाका प्रतिनिधिहरू उपस्थित रहेका थिए। डिपार्टमेन्ट अफ इमिग्रेसन एन्ड सिटिजनसिप, रेड क्रस, त्यसै मिसिङ फ्यामिली मेम्बर्स ट्रेसिङ गर्नलाई रेड क्रसले सहयोग गरिरहेछ, एमआरसी माइग्रेन्ट रिसोर्स सेन्टर, त्यसपछि सेन्टा केयर जसले चाहिँ आइएचएस सर्भिस भुटनिसहरूलाई दिइरहेछ, लोकल एमपी म्याथ्यु ग्रुम उहाँले चाहिँ भुटानीहरूको भेलामा चाहिँ भोटिङ इम्पोर्टेन्स अथवा मतदानको महत्त्वबारे पनि भुटनिसहरूलाई जानकारी दिनुभएको थियो, गभर्नेन्सको बारेमा जानकारी दिनुभएको थियो र उहाँले यसमा उपस्थित सम्पूर्ण अतिथिहरूले चाहिँ भुटानीहरूलाई जति सक्दो जस्तो सुकै अवस्थामा पनि हामीले सहयोग गर्ने बाचा दिनुभएको छ र नयाँ कार्यसमितिमा 11 एक्जिक्युटिभ कमिटी मेम्बर्स हुनुपर्नेमा अहिले 5 मात्र चयन भइसकेका छन् र केही समयपछि अरू नयाँ एक्जिक्युटिभ कमिटीको निर्णय हुने खड्ग थापाले जनाउनु भएको छ।
हजुर श्रोताहरू, अहिले सुन्दै हुनुहुन्थ्यो इन्द्र अनि गङ्गाको साथमा युवा गतिविधि। हामी कार्यक्रम सुरु त गरिरहेका छौँ, सुरु भइसकेको छ, युवा गतिविधि सुन्नुभयो। अब भने कार्यक्रममा हामी अगाडि बढाउँछौँ। कार्यक्रम अगाडि बढाउनको लागि हामीलाई दीपक अधिकारी हाम्रो श्रोता, उहाँले हामीलाई एउटा गीत रिक्वेस्ट गरेर पठाउनु भएको छ। यो गीत नै सुनु मलाई, जुन चाहिँ गीत छ जगदीश समालको छालहरू ओ छालहरू भन्ने, उहाँले भन्नुभएको छ एडलेडमा बस्ने फ्रेन्ड्सहरू, होइन एडलेडमा बस्ने फ्रेन्ड्स निरु, गीता भुवनी, पङ्कज, पुष्कर, मनोज एन्ड सो अनलाई सुनाउन चाहन्छु भन्नुभएको छ। म दीपक अधिकारीको अनुरोधमा यो गीत अनि श्रोता युवा संसारबाट तपाईँलाई बसाले रजाऊ
म किनारमा उभिएको छु भन्ने यो जगदीश समालको गीत हामीलाई दीपक अधिकारीले ताजमानियाबाट अनुरोध गरेर पठाउनु भएको थियो श्रोताहरू.
हजुर श्रोताहरू, अब हामीलाई पक्का पनि हाम्रो कार्यक्रममा अब कति गीत मात्रै बजाउने होइन, गीतले बजाएर मनोरञ्जनका साथसाथै हामी पक्का पनि र अब नागपञ्चमीको कुरा गरौँ जस्तो लाग्दैछ मलाई अलिअलि कता कता.
थाहा छैन मलाई नागपञ्चमी के हो, नाग के पाँचवटा नाग टाँच्ने हो क्या?
नागपञ्चमी होइन, पाँचवटा पञ्चमी भनेको त पाँच हो, नाग भनेको नाग हो, तर यो नाग चाहिँ होइन होइन, नआकर ग नाग पञ्चमी जस्तो लागिरहेको छ किनभने मैले हिजो मात्रै पढेको थिएँ होइन, अब अलिकति निकै पढ्ने भएको छ नि त म पनि आजकल. अनि के भएको छ भने नाग पञ्चमी भनेको चाहिँ श्रावण शुक्ल पक्षको पञ्चमी तिथिमा पर्दो रहेछ होइन.
हजुर.
त्यो भनेको चाहिँ कहिले रहेछ भने जुलाई 24 तारिक भनेको पर्सि मङ्गलबार अथवा श्रावण 9 गते. अह, यतिखेरै मलाई ठक्क याद आयो, श्रावण 9 गते पक्का पनि हाम्रै सहकर्मी इन्द्रको बर्थडे हो.
ल,
युवा संसार इन्द्रलाई, हाम्रो सहकर्मी इन्द्रलाई युवा संसारले जन्मदिनको शुभकामना व्यक्त गर्दछ.
धेरै धेरै धन्यवाद श्रोताहरु.
होइन, लाइभमै भए पनि. अनि नागपञ्चमीको कुरा गर्दा श्रोता, कस्तो भने नागपञ्चमी चाहिँ श्रावणको शुक्ल पक्षको तिथिमा पर्दो रहेछ होइन. अनि यसलाई चाहिँ के भन्छ, सर्प, नाग भनेको सर्प होइन, सर्पलाई चाहिँ भगवान्को रूपमा हाम्रो हिन्दू धर्म सम्बन्धी हुन्छ, सर्पलाई पनि एउटा नागलाई पनि हामीले भगवान्को रूपमा लिएको एउटा दिन होइन, भगवान्को रूपमा लिइन्छ होइन. त्यस दिन चाहिँ के के गर्नु हुँदैन रहेछ भने खेत जोत्नु हुँदैन रहेछ होइन, हाम्रो अब खेती किसान गर्ने नेपाल भुटान होइन, हाम्रो हिन्दू धर्म मान्नेहरूले खेत जोत्नु हुँदैन रहेछ, खन्नु हुँदैन रहेछ, किनभने खेत जोत्दा खन्दा चाहिँ के हुन्छ भने सर्प भनेको त माटो मुनि बस्छ, अनि सर्पलाई चाहिँ नागलाई चाहिँ असर पर्छ, उहाँ भगवान हो भनेर चाहिँ मानेर चाहिँ त्यसो गर्दो रहेछ भनेर चाहिँ मैले अलिकति छ्याट्ट पढेको थिएँ. इन्द्रलाई केही याद छ कि त्यसको बारेमा?
मलाई थाहा छैन. मलाई केटाकेटी हुँदाखेरि नाग टाँस्दै टाँस्दै कता कता हिँडेको थाहा छ होइन. एकजना कट्टेल दाईले उचालेर चाहिँ पुरा नाग टाँस्न लगाएको, माथि अब फुचे केटो भेट्दैन, पाँच छ वर्ष केटो होइन, उचालेर माथि नै टाँस्न लगाएको, गोबर लगाएर टाँस्थेँ म होइन. नाग बनाउन निकै जान्ने मान्छे त्यो थिएँ त्यतिखेर, नाग बनाउँथेँ म. अब त्यो टाँसेर हिँडेको चाहिँ थाहा छ, पैसा चाहिँ अलिअलि आउँथ्यो होइन, तर नाग पञ्चमी के हो थाहा छैन मलाई.
कति आउँथ्यो पैसा चाहिँ?
पैसा त कहाँ अहिले भनेर साध्य हुन्छ र त्यतिखेर कति आउँथ्यो आउँथ्यो नि, अब केटाकेटी मान्छे 10 पैसा 5 पैसा 20 पैसा 4 आना 8 आना भन्दाखेरि थोरै हुन्छ.
जति भन्दा पनि पैसा त पैसै हो नि त, 8 आना भए पनि 4 आना भए पनि 10 पैसा भए पनि $10 अहिलेको अस्ट्रेलियाको 10 पैसा कति भयो नेपालमा याद गर्नु नि होइन. श्रोताहरू, नाग पञ्चमीको यति छोटो यो रमाइलो कुराकानी साथसाथै अब इन्द्र हामी
इन्टरभ्यू बजाउँदैछौँ हामी. अब अघि मैले सुरुमा पनि भनिहालेँ श्रोताहरू, हामी तपाईँहरूलाई कोही कोही बेला केही पनि जानकारी प्रयास गर्छौँ भने हाम्रा अग्रजहरू अथवा हाम्रा समाजका वृद्ध वृद्धाहरूको युवा अवस्थामा कस्तो थियो जिन्दगी उनीहरूको, हामी त्यो जिन्दगी जिउन त सक्दैनौँ अस्ट्रेलियामा आएर, तर उहाँहरूको त्यो जिन्दगी त्यतिखेरको उनीहरूले भएका कथाहरू सुनेर हामी उहाँहरूको जिन्दगी कस्तो थियो भनेर जानकारी लिन सक्छौँ क्या, हामी कल्पना गर्न सक्छौँ त्यस्तो जिन्दगी भयो भने कस्तो क्या मजा आउने थियो होला भन्ने कुरो हामी जानकारी लिने, हामी कल्पना गर्ने प्रयास गर्न तपाईँलाई त्यो वातावरण सृजना गर्ने हाम्रो प्रयास हो. र आज हामी बेनीमाया राईको इन्टरभ्यू बजाउँदैछौँ.
बेनीमाया राईसँग अस्ति हामीले युवा संसारले नै भनौँ न होइन, असार 15 चाहिँ इन्टरभ्यू लिएको थियो उहाँसँग, छोटो इन्टरभ्यू भन्दा पनि छोटो एउटा भलाकुसारी होइन, भलाकुसारी भएको थियो. अस्ति नै हामीले जुलाई 1 तारिक उहाँको आधी इन्टरभ्यू सुनायौँ श्रोता तपाईँहरूलाई, र आधी इन्टरभ्यू हामीसँग छ, त्यो इन्टरभ्यू पनि तपाईँहरूलाई सुनाउँदैछौँ. मान्छेहरू पुरा हुन्थ्यो भुटानमा तपाईँहरूको
पालनमा? अलैँची रोप्यो, अलैँची थुप्रो पार्यो, त्यहाँनिर
अलैँची कसरी बेच्नुहुन्थ्यो अन्त?
अलैँची काम साह्रो छ.
होइन होइन, कसरी बेच्नुहुन्थ्यो? अब घरमा किन्नु आउँथ्यो कि बजार लानु पर्थ्यो?
बजार लानुपर्छ नि,
बजार टाढो थियो,
टाढो नि, दुई दिनको बाटोमा पुऱ्याउनु बेच्नु पर्ने नि.
अन्त कसरी लानुहुन्थ्यो?
खेताले बोकेर लान्थ्यो नि, घोडा.
ए, घोडामा लानुहुन्थ्यो?
घोडामा मान्छे
घोडा पाल्नु भएको थियो कि?
पालेको थियौँ.
ए, अलैँचीको लागि
गाउँ. अनि पहिले त अलैँची त 60 रुपियाँ पनि बेच्यौँ मनको, त्यहाँदेखि 200 भयो, त्यहाँदेखि 300 भयो, त्यहाँदेखि 500 भयो, अनि त्यो मनको 1000 नभइकन बुढो खसी भयो
मनको.
यति बेला मनको त 40,000 पुगेको छ
अहिले
पैँतिस छैन अरे मलाई चाहिँ सबै मासियो अरे
ए मासियो अरे
हामी छोडेर नेपाल आएर यता आइगयो
ए तर त्यति बेला त मन भनेको कति केजी हो मोमा
40 केजीको मन हुन्छ एक मन हुन्छ
एक मन
अझै त्यति नै हो त
ए हो 40 केजीलाई एक मन भन्छ ए हजुरहरूले त्यतिखेर स्कुलहरू पढ्नु भयो
थिएन स्कुल पढ्यौँ न नानी हामीले पढ्नु पाएन
स्कुल थिएन है गाउँमा स्कुल थियो
गाउँमा थिएन नि
नानी है
त्यसै नै पर बेटी कखा पढाउँथ्यो अलिअलि
ए पढाउँथ्यो कसले पढाउँथ्यो पढाउँछ
आफू आफू जान्ने जान्ने नै छोराछोरी अलिअलि त्यो नाउँसम्म लेख्थ्यो त्यस्तै लेख्थ्यो
हजुर
त्यो त हामी पनि पढ्यौँ न भाइहरूले त अलिअलि कखा पढ्यो
हजुर
अब पछिबाट हाम्रो पनि काकिया टोटो लाउँदा मात्रै स्कुल निस्क्यो नि हौ
पहिला चाहिँ थिएन है
थिएन त
इङ्ग्लिस त पढाउँदैन थियो होला
त्यहाँदेखि मामाहरू त स्कुल पढ्यो नि अलिअलि
ए मामाहरू चाहिँ पढ्नु भयो पछि त
पछि त अलिअलि बुढीसोमा निस्क्यो नि काकीहरूको पालामा राम्रो थिएन त्यतिकै ठुल्ठुलो भइगयो पढ्नु पाएन केटा चाहिँ ठुल्ठुलो हुँदाखेरि त्यो लाप्चे भन्ने सहर आएर बसेको थियो
कहाँबाट आउनुहुन्थ्यो
दार्जिलिङबाट
दार्जिलिङबाट
अन्त
तपाईँहरू दार्जिलिङहरू घुम्नु भएको
घुमेँ
पहिला कि
पहिला होइन नेपाल आइकन घुमेँ
ए नेपाल आइकन चाहिँ घुम्नु भयो
कान्छा चरसँग गएर घुमेँ दार्जिलिङ गुन्द्री बजार
तर दार्जिलिङ र भुटान त उस्तै उस्तै छ भन्छ नि
हो अहिले त उस्तै उस्तै लेख
लेख हो
पानी पर
भुटान चाहिँ लेख कि दार्जिलिङ चाहिँ लेख
बराबरी नै हामी बसेको लेख हो
ए
भुटान पनि नि त्यो उता आमाहरू त जाँदा छ नि त अब हामी बसेको कालिम्पोङ कि उता नर्बलिङ पनि औलै हो त्यहाँदेखि अलिक उँभो लेक थियो नि त्यहाँदेखि उँभो डम्फू गयो भने झन् लेक अन्त त्यहाँदेखि डम्फूदेखि उता अलिक बिचमा बुढीछु अलिक नलेक हामीहरू बसेको टाढा खडा भइसक्यो अनाइसु बाह्र हुने झन् लेक ऊ चुसारो परेर हिउँ परेर त्यस्तैमा बसेर जिन्दगी बित्यो है नानी
साह्रो जाडोमा है
जाडो त
अहिलेको जाडो त केही न केही होला
होइन हौ दाउरा कहाँ पानी कहाँ घाँस
अन्त दाउरा घाँस काट्न जानुहुन्छ नि पहिला जानुहुन्थ्यो नि गाईलाई घाँस काट्न दाउरा काट्न होइन
वर्षामा डाँडामा कता कता गाईलाई
जाँदाखेरि त कस्तो रमाइलो हुन्थ्यो अरे नि त साथीहरूसँग
रमाइलो हुन्थ्यो नि पर पानी परेको बेला त रमाइलो हुन्थेन उष्णाले खाएको बेला र के भएको बेला त
असिना परेको बेला जानु पर्थ्यो काट्न
अब पानी पर्दा पनि बाचा भाडा भोग्नु पऱ्यो
अन्त जुका लाग्दैन थियो
लाग्छ नि सुर्ती बोकेर मार्दै हिँड्नुपर्छ
सुर्तीले जुका मार्नु
दल्नु पर्छ नम्बर ढुङ्गामा ढाडिएको झिकेर किच्चाउँदै हिँड्दैन दुःखको कुरा नि
जुकालाई डर लाग्दैन थियो
लाग्थेन बानी भएर
बानी भएर है
खारिजीको जनलेखमा त यति यत्र पो हल्लिन्छ यसो गरेर खायो भने त यत्र हुन्छ
जुका
खायो भने
आँखाहरूतिर पस्दैन थियो
कहाँ पस्छ हौ आँखामा त पस्नु दिँदैन नि हौ
मकै भाँच्दा
मकै भाँच्दा त अब घाम लागेको बेला भाँचिन्छ तर मकै अलिअलि होइन नि हौ बडा बडा रस आमाहरूलाई पनि थाहा छ कति सुरेसम्म मकै बनाउँथ्यो
ए हो कति चाहिँ फल्थ्यो होला नि त अन्त
हाम्रो पाला
केमा राख्नुहुन्थ्यो अन्त
खोल्मा जुत्ता बनाएर टाँड बनाएर टाँडमा थियो
खोल्मा भनेको चाहिँ मकै राख्ने ठाउँ
मकै राख्नु टाँड
धानहरू चाहिँ केमा राख्नु
ढिकुटी
ढिकुटीमा अन्त चामल पिसेर चामल चाहिँ कसरी पिस्नुहुन्थ्यो ढिकीमा कुट्नुहुन्थ्यो कि
ढिकीमा
कुट्नुहुन्थ्यो
कुट्नु पछि एबाट मिसिन निस्केको थियो तिमीहरूको पाला जस्तोमा निस्क्यो तिमी त नेपाल आउनु पनि सानै थियो होला ढिकीहरू कुटेको थाहा छैन
ढिकी नेपालमा कुटेको नि त
नेपाल गएर कुट्यौ
के त सित्रीमा
होइन त सानैमा भयो है
हजुर
सानै थियौ तिमी
सानै थिएँ
भोटाङको कुरा थाहा पाउँदैन साह्रै
अलिअलि अनि तपाईँहरू त्यो धान रोप्दाखेरि नि हिलो छ्यापाछाप गर्नुहुन्थेन
शक्ति
शक्ति
शक्ति भक्ति
कसरी
हिलो टिप्यो हान हान गऱ्यो दलादल गऱ्यो लाप्पा खेल्यो
हजुर
त्यसो गर्यो केटा मान्छे आयो भने आफूले पनि छेप्यो उनीहरूले छ्याप्यो है छ्याप्छ
मैजारो भन्छ नि ममा
माइजारो त धान मेलो सकेको नि
मेलो सकेको छ
माइजारो त त्यहाँ त कलप्ली धान रोपिसकेर खेतबारी सकेर रोपिरहेर चाहिँ घरमा लु माइजारो खाउँ है भन्छ
ए सबै सकेपछि चाहिँ कसरी खानु मैजारो चाहिँ
मासुहरू पकाएर खाए त्यही भइजार
जाँड रक्सी पनि बनाउनुहुन्थ्यो नि त
बनाउँथ्यौँ अलिअलि
कसरी बनाउनुहुन्थ्यो
जाँड बनाउँथ्यौँ दिएछौ न उसिन्नु पर्छ
उसिन्नु घरमा बनाएको जाँड त कस्तो राम्रो भन्थ्यो नि त
मर्चा लाएर ओथ्राउनु पर्छ अन्त ढोल उधल लगाइरहेको नेपालमा अलिअलि पकाउँथेँ
बेच्नु नि हुन्थ्यो
बेच्थिन हौ कहिले पाहुना
घरमा त खाँदाखेरि है यसो पाहुना आउँदा खुवाउने
म पनि खान्छु
रमाइलो रमाइलो घटना के हजुरको हजुरको लाइफको हुन्छ नि खेलेको चोरेको अर्काको यस्तो हुन्छ नि गाईहरू हेर्न जाँदा अनि अर्काको बालीतिर लगाएर चाहिँ
झगडा गर्दै बाली खुवाउनु हुँदैन नि
ए हो
चोरेर गाईले खायो भने अर्मोल हेर्छ
अर्मोल भनेको
चाहिँ यति कति खान्छ यति पाती तिर भन्छ तिर्नु पर्छ नि आफूले
आफ्नो गाईले खायो भने अन्त कसरी थाहा हुन्छ त अब हजुरको
देख्छ नि त उनीहरूले
देखेन भने
देखेन फलनाको चरनमा फलनाको गाई आयो भने धनीलाई मलाई थाहा हुन्छ
ए हजुर
अर्काकोले खायो भने
ए हजुर
तिम्रोले खायो भने मलाई थाहा हुन्छ मेरोले खायो भने तिमीलाई थाहा हुन्छ नि त्यस्तै हो
नजिक नजिक भएपछि है
त्यस्तो हुन्छ नि गाई भागेर कोही बेला खान्छ
कस्तो घर थियो काठको घर थियो कि गाह्रै घर थियो
हाम्रो लेकको ठाउँमा त्यसै थियो ठुलो कतारको भित्ता खरको छाना कहिले नभए ढुङ्गाको गाह्रो लायो लिप्यो बस्यो गाह्रो गाह्रो त्यही हो रमाइलो
हजुर लिप्नु कम्पिटिसन पनि हुन्थ्यो होला नि त
लिप्नु त साह्रो पर्छ नि तर गाह्रो गाह्रो एकखेप लिपेपछि वर्ष दिनमा दसैँमा सेप पहिराउनु मात्रै
ए त्यति त्यहाँदेखि लिप्नु पर्दैन
पर्दैन दसैँमा फेरि पतायो सेतो माटो रातो माटो लिएर फेरि घर पाइरहन्छु त्यसो गर्थ्यो
अहिलेको केटाकेटी देखेर कस्तो लाग्छ
रमाइलो लाग्छ नि तिमीहरूलाई हाइसुक छ नि पढ्नु पाउँछौ खेल्नु हाँस्नु पाउँछौ जहाँ जहाँ रमाइलो राम्रो राम्रो ठाउँमा हिँड्नु पाउँछौ मैले 15 वर्षमा गाडी देखेको गाडी नदेखेको
ए 15 वर्षमा चाहिँ गाडी देख्नु
भएको सरबङ झर्दा देखेको
कस्तो गाडी देख्नु भयो ट्रक
यो बस
ए यो बस देख्नु भयो
ट्रक ट्याक्सीहरू टाटाहरू गाली पिक्चर रेलहरू
हजुर रेलहरू पनि थियो
रेल थियो त पोखरा झारतिर सबै रेल थियो त दो जादम
ए हो
बागबार बगाईतिर
ए होइन होइन भुटानमा त थिएन नि
भुटानमा थिएन भुटानै हो नि त गेलिपुर त
ए गेलिपुरमा थियो रेल
थियो त अन्त
ए हो र भुटानमा रेल छैन भन्थ्यो नि त के थाहा
होइन भुटान नै भनौँ न तर यता सिमानापट्टि हुन्छ नि
ए ए ए इन्डिया र भुटानको सिमानामा
भुटानपट्टि चाहिँ मात्रै गाडी त गएको
गाडी मात्रै है नभए चाहिँ खालि भाकेर बोकेर हिँड्यो
भारी बोकेर हिँड्थ्यो नि उहिले त तर मलाई सोखायो म त बोकिनँ भारी
अन्त भुटान छोडेर हिँड्दा कस्तो लागेको थियो छोडेको दिन
निरामैलो लाग्यो नि के गर्नु र छोराछोरीहरू छोडियो त्यही भित्तामा बाउ लाग्यो जस्तो आइरहेको
आयो नेपाल आयो
नेपाल आएर फेरि फर्किनु दिएन होटेले
न
त म त फर्किने थिएँ
के भनेर चाहिँ आउनुभएको भुटानदेखि नेपाल
अन्त के भनेर अब बेसी भयो हामीलाई नागरी सियो भन्यो सियो खोज्नु भन्यो त्यो सियो क्या हो के हो जानिएन पनि त्यो खोज्दाखेरि आफ्नो नागरी पत्र उठाउँदाखेरि फेदै देखेको दिन पनि ऊ बिग्रियो भन्छ लम्बर भयो एक लम्बर गरे एक लम्बर भयो भने दुई लम्बर गरे तिन लम्बर गरे आफू भए पनि बुढा हुँदैन कि बुढा एक लम्बर भयो भने आफू हिँड्दैन अन्त छोराछोरी पनि सबै त्यस्तो पारेको थियो अन्त बिरोतै लागेर हिँड्यो नि
भुटानबाट छोड्दा चाहिँ कोसँग हिँड्नु भयो
हामीहरूको सबै आयौँ भुटानबाट आउँदा त काकीहरूसँग
सबै परिवार छोराछोरी सबैसँग
उताको छोड्ने छोडियो
हजुर
परिवारसँग आयो
नेपाल आउनु बस्न चढ्यो
कान्छा भेगरेको थिएन कान्छा पहिले भागेर पस्यो त्यहाँदेखि माइलालाई पनि भोटेल पक्रिनु खोज्यो माइलालाई पठाएँ अगाडि त्यहाँदेखि जेठा चाहिँ अलिक उत्तर सिक्किमतिर गएको थियो अलिक पछि आएँ म चाहिँ काकीहरूसँग आएँ कुम्लो कुटुरो सब भारी लाएर
छोरीहरूसँग
छोराहरू अगाडि अगाडि आयो नि
ए छोरीहरूसँग अनि भारी लगाएर छोरीसँग
त्यही त हो नि हौ नानी नेपाल आइपुग्नु त त्यो कति र त आएर कति बिहान हिँड्यो भने एकै दिन नेपाल आइपुगिन्छ है
भुटानदेखि
काठमाडौँदेखि अन्य उत्तल भुटानै भनौँ न हामीहरू एकखेप गेलेपीदेखि हिँडेको राति आएको त राति घरमै आइपुग्ने थियौँ पर बिर्तामुटमा बस्यौँ
अन्त बजार जाँदाखेरि नि त आठ आनामा कति ल्याउनुहुन्थ्यो अरे नि त
चार आनाको व्यापारीको पातमा पनि एक आनाको यत्र चार पोका जिरा आउँथ्यो
एकानीको
एकानीको चार लाल पैसा चारवटा हुन्थ्यो चार पोका व्यापारीको पातमा त्यत्र जिरा ज्वानो जिरा अन्त पैसा गोटाको सक्खर आधा किलो आउँथ्यो चार पैसा दुई पैसाको आना पैसा छ भने दुई माना चिउरा आउँथ्यो
आना पैसा आना भनेको चाहिँ कति
चार पैसा हो
ए चार पैसा
आजकलको पाँच पैसा जस्तोले चार पैसा खान्थ्यो
अहिलेको पाँच तर त्यतिखेरको चार चारमा चाहिँ दुई पाथी
दुई माना
दुई माना चामल आउँथ्यो अनि अहिलेको अहिलेको केटाकेटीलाई चाहिँ के भन्नुहुन्छ अब त्यसो भन्नु न
के भन्नु र आजकलको केटाकेटीलाई के भन्नु र रमाइलो गर्नु पढ्नु काम गर्यो भने काम छैन वस्तु छैन ल है नानी पढ है धेरै धेरै पढ पैसा कमाऊ राम्रो गर भन्नु पढ भन्नु मात्रै चाहिँ हाम्रो काम
अहिलेको केटाकेटीलाई चाहिँ कति सुखले बसेको छैन
कति सुखले गोठाल जाऊ भन्नु परेको छैन
घाँस काट्नु परेको छैन
घाँस काट्नु परेको छैन
ढिकी कुट्नु परेको छैन दाउरा खोज्न जानु
त्यही त गेरेन्ट पाएर पनि दुःख गरे नि हौ ज्वाइँ हेरे भने राम्रो राम्रो हेरेर जानु जसको लापरवाहीसँग नजानु होइन
जस्तो त्यस्तोसँग नजानु होइन दुःख पाइन्छ
दुःख पाइन्छ
हजुर
पढा लेखा भएको
ठुलो उमेर भएपछि बिहे गर्नु
ठुलो उमेर भएपछि बिहे गर्नु हामीहरू उहिले पनि
हतार नगर्नु
हतार नगर्नु ढिलो ढिलै बिहे गऱ्यौँ हामी त उहिले
सम्झेर
ल्याउँदा मन पार्छ घर लङ्गै जाइरो जुई कानैको चम्पा के त्यति राम्रो नाउँछ चिठी नाउँछ पत्र नाउँछ समाचार हिमालय चुली त्यो पल्लोपट्टि बाँसगारी हाम्रो खेत कहाँ होला हाम्रो बोली र चाली कहाँ होला हाम्रो भेट मलाई चोली त्यो पल पाठी कानु रो दिनु गाई कहाँ होला हाम्रो आमा र बाबु कहाँ होला हाम्रो दाजु भाइ
Voice of Shangri-La, the first Nepali community radio in South Australia. Here at Radio Adelaide 101.5 FM for the latest in Nepali news, sport, literature, community events and much more. Tune into Voice of Shangri-La every Sunday night at 9:30 PM only here at your local radio station, Radio Adelaide 101.5 FM.
Who am I? I was born in 1972. I'm into jazz, classical, world, country and blues.
श्रोताहरू यो भोइस अफ साङ्गेडाको विज्ञापनभन्दा अघि तपाईँ सुन्दै हुनुहुन्थ्यो बेनिमाई राईसँग हामीले गरेको छोटो गफ गफ उहाँको उमेरमा उहाँको तन्देरी उमेरमा अथवा उहाँको युवा उमेरमा कस्ता कस्ता मिठा मिठा घटनाहरू भए कस्ता व्यवहारहरू उहाँले गर्नुभयो कस्तो थियो उहाँको जिन्दगी त्यो बारेमा हामीले उहाँसँग गफ गरेको थियौँ छोटो मिठो कुराकानी सायद तपाईँलाई मिठो लाग्छ होला पुरानो
उहाँसँग हामीले असार 15 गा यो गरेको थियो होइन उहाँ एकदमै रोमाञ्चक हुनुहुन्थ्यो एकदम हामीलाई रमाइलो गरिराख्नु भएको थियो धेरै मान्छे हामी होइन भेला भएको थियौँ इन्टरभ्यू गर्दा हामी गफगाफ गर्दाखेरि
अब हाम्रो टिप्सको पालो होला सायद श्रोताहरू हामीले अघि भने जस्तै हामी एनर्जी सेभिङ टिप्स तपाईँलाई दिन जाँदैछौँ आज तपाईँको लागि केही समय अगाडि हामीलाई श्रोताहरूले मेसेज गर्नुभएको थियो तपाईँहरूले चाहिँ यो विन्टरको बेला कसरी चाहिँ बिजुली बत्ती खपत कम गर्न सक्ने अथवा पैसा कसरी कम गर्न सक्ने भन्ने केही जानकारी दिनु भने राम्रो हुन्छ भन्ने लेख्नु भएको थियो त्यो अनुसार हामीले आज प्रयास गरेको छौँ त्यो जानकारी दिनलाई
तपाईँलाई होइन जसरी श्रोताहरूले हामीलाई यसरी सजेसन दिनुभयो त्यस अनुसारले हामीले त्यही मध्यनजर राखेर हामीले टिप्सहरू बेला पारेको छौँ होइन श्रोताहरू हाम्रो तपाईँहरूले तपाईँहरूको सजेसन्सहरू होइन तपाईँहरूको कमेन्ट्सहरू हामी यसरी नै लिन्छौँ तपाईँहरूले नि हामीलाई दिँदै गर्नुहोला होइन
तपाईँलाई यो टिप्समा जानुभन्दा अगाडि म एउटा जानकारी दिइहाल्छु गएको जुलाई 16 तारिकदेखि एनर्जीमा नयाँ रेट आएको छ अथवा बिजुली बत्ती र ग्यासको भाउ बढेको छ साउथ अस्ट्रेलिया मात्र होइन अस्ट्रेलियाभरि हो अब तपाईँको औसत रूपमा तपाईँले तिर्ने पैसा जुन हुन्थ्यो बिजुलीको लागि र ग्यासको लागि अब हप्ताको तपाईँको ग्यासमा तपाईँको $2.30 बन्ड छ भने तपाईँको बिजुलीमा $5.60 बढ्छ औसत रूपमा औसत रूपमा भनिन्छ यो चाहिँ ठ्याक्कै तपाईँको त्यति नहोला कोही बेला तपाईँ कम खपत गर्नुहुन्छ भने कम आउनसक्छ अलिकति बढी खपत गर्नुहुन्छ भने त्योभन्दा अलिकति बढी आउनसक्छ तर औसत रूपमा ग्यासमा $2.30 र बिजुलीमा $5.60 प्रत्येक हप्ताको आउँछ त्यो हिसाबले हेर्दाखेरि तपाईँको ग्यासमा 3 महिनामा तपाईँको घरमा बिल आउँछ भने तपाईँले अब $3 $27 तपाईँको योभन्दा अगाडि आउने बिलभन्दा $27 बढी ग्यासमा आउँछ भने करिब करिब $50 जति होइन बिजुलीको ग्यास बढेर के अरे बिजुलीको बिल बढेर आउन सक्छ त्यस हिसाबले चाहिँ तपाईँलाई हामी कसरी यो खपत कम गराउने भन्ने बारेमा गङ्गाले टिप्सहरू लिएर आएको छ गङ्गाले तपाईँलाई सुनाउँदैछ अहिले
हजुर श्रोताहरू किनभने एकदमै बिल बढिरहेको छ होइन अहिले हामीले बिल तिर्नुभन्दा त हामी आफै होसियार भएको राम्रो भन्ने एउटा हिसाबले मैले श्रोताहरूसँग बाँडौँ भनेर एउटा सानो टिप्स लिएर आएको छु श्रोताहरू सुन्नुहोस् प्रथममा त मैले के गरेको छु भने एनर्जी एफिसियन्ट लाइटिङ भनिन्छ होइन, लाइटनिङ भनिन्छ, एनर्जी एफिसियन्ट लाइटनिङको लागि कम्प्याक्ट फ्लोरिसेन्ट ल्याम्प भनिन्छ नि, जुन हामीले सिएफएल चिम्स भनेर नेपालदेखि नै सुनिरहेको, हामी पक्का पनि बुझ्छौँ राम्रैसँगले होइन, सिएफएल चिम्स यहाँ पनि छ, र एलइडी भनिन्छ लाइट एमिटिङ डायोड्स एलइडी, यिनीहरू चाहिँ बजारमा प्रशस्त निस्केको छन् होइन, प्रशस्त पाइन्छ किन्दाखेरि. सिएफएलले चाहिँ सिएफएल त अझ प्रख्यात छ किनभने हामीले पहिलादेखि चिनिरहेको यसको प्रयोगले के हुन्छ भने बिजुलीमा अथवा इलेक्ट्रिसिटीको युजमा अनि खर्चमा धेरै कमी ल्याउन सकिन्छ हामीले त्यो चलाउँदा होइन. अनि ट्रेडिसनल इन्क्यान्डिसन बल्ब भन्छौँ जुन हामीले पहिलादेखि चलाएको बल्ब हो होइन, त्योभन्दा चाहिँ सिएफएल बल्बहरू चाहिँ 10 गुणा ज्यादा बलियो हुन्छ अरे होइन, 10 गुणा ज्यादा बलियो हुन्छ. अनि त्यसरी नै यसले 1/4 मात्र एनर्जी युज गर्छ.
त्यो भन्नुको मतलब सरल रूपमा तपाईँलाई भन्नुपर्छ भने हामीले प्रयोग गर्दै गरेको पुरानो बल्बले चाहिँ तपाईँको $100 आउँथ्यो भने अब यो सिएफएल चिम तपाईँले लगाएपछि चाहिँ $25 मात्रै आउँछ
एकदम सरल रूपमा होइन. अनि त्यसरी नै सिएफएल बल्बले चाहिँ के गर्छ भने ट्रेडिसनल इन्क्यान्डिसन बल्ब को जस्तै उज्यालो दिन्छ होइन, यसलाई डिम लाइटमा पनि चलाउन सकिन्छ होइन, अनि यो धेरै धेरै आकारमा हुन्छ, जुनै आकारमा पनि हामीले ल्याउन सकिन्छ. अनि बल्ब किन्दाखेरि चाहिँ ध्यान दिनुपर्ने कुरामा के छ भने स्टार हेर्नुहोस्, बल्ब किन्दाखेरि एनर्जी स्टार भन्छ, त्यसको ख्याल गर्नु भएमा एकदम राम्रो हुन्छ होइन, जति धेरै स्टार हुन्छ त्यति नै एनर्जीको एनर्जी युज चाहिँ कम हुन्छ.
तपाईँहरूले यदि श्रोताहरू तपाईँ टिभी टेलिभिजन किन्न जानुभएको छ भने टेलिभिजनमा फ्रिजमा वासिङ मेसिनमा एनर्जी सेभिङको स्टार्स हुन्छ, बल्ब किन्दा पनि त्यो स्टार्सहरू उपलब्ध हुन्छ, त्यो स्टार्सहरू हेर्नुभयो भने एकदम राम्रो हुन्छ.
अनि अर्को कुरा चाहिँ के, एनर्जी कसरी सेभ गर्ने होइन, बत्तीको बिल कसरी सेभ गर्ने, ग्यासको बिल कसरी सेभ गर्ने, एकदम कम खर्चमा हामी जिउने भन्ने बारेमा चाहिँ कस्तो हुन्छ भने बत्ती चाहिएको समय मात्रै बाल्ने होइन, त्यो बानी एकदम राम्रो हुन्छ होइन, नचाहिने समयमा बत्तीलाई अफ गर्ने, बिजुली बत्तीलाई अफ गरेर राख्दाखेरि हामी बिजुलीको बिलबाट वञ्चित रहन सक्छौँ होइन. त्यस्तै दिनमा विन्डोहरू अथवा कटेन्सहरू होइन, विन्डो कटेन्सहरूको पर्दाहरू चाहिँ खोलेर उज्यालो, घामको उज्यालो चाहिँ घरभित्र हुलेर हुल्यो भने बत्तीको प्रयोग अलिक कमी नै हुन्छ, त्यस कारणले बिजुलीको बत्ती बिल कम्ती आउन सक्छ होइन. त्यसरी नै घरमा भएको नभएको समयमा लाइटहरू होइन, बल्बहरू, टिभीहरू अनि अरू मनोरञ्जनका साधनहरू र कम्प्युटर्सहरूलाई अफ राख्नुहोस्, एकदमै अफ राख्नुहोस् होइन, त्यसो भएमा बिजुलीको युज कमी हुन्छ. त्यसरी नै इलेक्ट्रोनिक सामानहरू स्ट्यान्ड बाई मोडमा छ भने प्लग अफ गरे, स्ट्यान्ड बाई मोडमा छ, प्लग अफ गरेको छैन भने पनि इलेक्ट्रिसिटीको युज भइरहेको हुन्छ होइन, र यसलाई प्लगदेखि नै अफ गर्नुभयो भने एकदमै राम्रो हुन्छ. अनि
सजिलो रूपमा फेरि म भन्दैछु यसलाई, जस्तै भनौँ श्रोताहरू तपाईँ हामी टेलिभिजनमा चाहिँ डिभिडी लगाएर हेर्छौँ अनि टेलिभिजन मात्र अफ गरेर छोड्छौँ, डिभिडीको तल बत्ती बलिरहेको हुन्छ होइन, डिभिडी अफ त गर्छौँ तर बिजुली चाहिँ त्यसबाट प्लग अफ गर्दैनौँ,
साउन्ड बक्स पनि होइन,
साउन्ड बक्सहरू हामी त्यतिकै छोडिरहेको हुन्छ, साउन्ड बक्सको छेउमा एउटा सानो बत्ती बलिरहेको हुन्छ, त्यस्तोले एनर्जी खपत गर्छ होइन. तपाईँहरूले चाहिँ जस्तै भनौँ एक्सटेन्सन कर्ड राख्नु भएको छ भने धेरै जोड्नुपर्छ, साउन्ड बक्स जोड्नुपर्छ, कम्प्युटर जोड्नुपर्छ, त्यहाँदेखि डिभिडी प्लेयर जोड्नुपर्छ, टिभी जोड्नुपर्छ, एउटा प्लगबाट सबै त्यो सम्भव हुँदैन, त्यसलाई तपाईँले चाहिँ एक्सटेन्सन प्लग त्यहाँ जोड्नुपर्ने हुन्छ. एक्सटेन्सन कर्ड जोड्दाखेरि चाहिँ तपाईँले त्यो एक्सटेन्सन कर्ड पनि अफ गर्नु भएको छैन भने त्यसले पनि एनर्जी युज गर्छ, त्यसले पनि कन्ज्युम गर्छ अथवा त्यसले पनि खपत गरिदिन्छ, त्यसले गर्दाखेरि तपाईँको एनर्जीको अथवा बिजुलीको बिल त्यसले पनि बढाउने गर्दछ. त्यसले गर्दाखेरि तपाईँले भरिसके प्रयोग नभएको बेला तपाईँले त्यो भित्तामै रहेको स्विच अफ गरिदिनु भयो भने एकदम राम्रो हुन्छ.
त्यसरी नै हाम्रो बाथरुमको सावर हुन्छ नि, सावरमा पानी आउने के भन्छ त्यसलाई,
पानी
छिर्किया पानी आउँछ नि होइन, त्यसलाई त्यो एकदम सानो सानो दुलो भएको चलायो भने चाहिँ पानी अथवा पानीको साथसाथै पानीको पनि एकदम सदुपयोग हुन्छ, त्यसको साथसाथै बिजुलीको हुन्छ नि, तातो पानी चलाउँछौँ हामी त नहुनु अहिले, त्यसको एकदम सानो सानो दुलो भएको चलायो भने चाहिँ बिजुलीको पनि हामीले
युज
कम गर्न सकिन्छ होइन. अनि त्यसरी नै वासिङ मेसिनमा हामीले कपडाहरू हाल्दा एउटा एउटा हाल्ने होइन, एउटा एउटा हाल्दाखेरि जति पनि हामीले त्यसमा भरि त्यसको क्यापेसिटी हुन्छ नि आफ्नो, त्यसमा धेरै त होइन होइन, त्यसको क्यापेसिटीसम्मको एकचोटि एकै लोडमा हालेर चाहिँ वासिङ मेसिनमा कपडाहरू धुयौँ भने पानीको साथसाथै बिजुलीको पनि हामीले सेभ गर्न सक्छौँ होइन. त्यसरी नै घरमा हिटिङ कुलिङ सिस्टमहरू हुन्छ नि, जस्तै अब एसी लगाउँछौँ, हिटर लगाउँछौँ होइन, त्यसमा चाहिँ यो प्रयोग गर्दाखेरि चाहिँ झ्यालडोकाहरू अब सबै त बन्द गर्नु हुँदैन जस्तो लागिरहेको छैन होइन, सबै बन्द गर्नु हुँदैन, एक दुईवटा चाहिँ खुलै राख्ने होइन, तर भनिन्छ नि यिनीहरूले अलिक सरल भाषामा भनिदिनु पर्ने
होइन. अब यहाँ भन्नुपर्दाखेरि चाहिँ तपाईँले हिटिङ कुलिङ अथवा एसी लाउनु भएको छ गर्मीको समयमा, अब अहिलेको जाडोको समयमा हिटर लाउनु भएको छ, हिटर पनि त्यहीँबाट आउनसक्छ. हिटर लाउनु भएको छ भने तपाईँले हिटर लगाएर पुरै झ्याल ढोका बन्द गर्नु हुँदैन, त्यसले निसासिन्छ होइन. तर सबै ढोका झ्याल ढोका फेरि खोल्नु हुँदैन, थोरै मात्रामा तपाईँको बाहिरको एयर पनि भित्र आउनलाई ठाउँ राख्नुपर्छ. किनभने हट एयर अथवा तातो हावा भनेको त्यसमा कार्बन डाइअक्साइड बढी हुन्छ, जुन चाहिँ हामीलाई आवश्यक छैन, हामीलाई अक्सिजन चाहिन्छ होइन. त्यसले गर्दाखेरि अक्सिजन आउने सानो ठाउँ चाहिँ तपाईँले भित्र घरभित्र आउने राख्नु होला, अरू ठाउँमा चाहिँ तपाईँले बन्द गरिदिनु पर्ने हुन्छ. त्यसमा तातो छिटो घरमा बस्छ,
तातो चिसो तातो पनि छिटो हुन्छ, अनि समर हो भने चिसो छिटो हुन्छ होइन. त्यसरी नै हिटिङ कुलिङ सिस्टमकै कुरा प्रयोग गर्दाखेरि चाहिँ त्यसलाई अन गर्दै एकैछिनमा अन गर्ने होइन, अनि फेरि एकैछिनमा अफ गर्ने, अनि फेरि एकैछिनमा अन गर्ने भयो भने इलेक्ट्रिसिटी धेरै कन्ज्युम हुन्छ होइन. त्यसको सट्टा चाहिँ हामीले एकै समयमा लामो समयसम्म लाउने एसी अथवा हिटर जे भए पनि होइन, लामो समयसम्म राख्ने, अनि आफूलाई चाहिँदो तातो चिसो भएपछि त्यसलाई अफ गर्यो भने एनर्जी एकदम कम्ती युज हुन्छ भनेर हामीले. अनि त्यसरी नै यो त घरको कुरा भयो होइन, बाहिरको कुरा कस्तो हुन्छ भने ड्राइभिङ गर्दा, इभन ड्राइभिङ गर्दाखेरि पनि हामीले कस्तो हुन्छ भने स्पिडिङ एकैचोटि एक्सिलेटर दबाउने होइन, अनि एकैछिनमा घेचेक घेचेक ब्रेक लगायो भने पनि फ्युल एकदमै धेरै कन्ज्युम हुन्छ, त्यसमा पनि त हाम्रै पैसा त जान्छ नि होइन. अनि त्यसै कारणले आफूलाई खर्च आफू पनि बचौँ होइन, आफ्नो ज्यान पनि जोगाउँ र पैसा पनि बचाउँ भन्नु सबैले चाहना छ भने त्यसलाई एकदमै होसियार साथ ड्राइभिङ पनि गर्नु होला,
स्मुथ रूपमा गाडी कुदाउनु होला, झ्याप्प ब्रेक नलाउनु होला, मजाले नहिर्काउनु होला, गाडी भ्या पार नकुदाउनु होला होइन. त्यसले गर्दाखेरि तपाईँको एनर्जी सेभिङमा पनि त्यसले असर पर्छ, अथवा तपाईँको पैसा खर्च बढी हुन्छ, तेल धेरै खान्छ गाडीले भने तपाईँको ज्यान पनि जोखिममा हुन्छ. अब यति धेरै गफ गरिहाल्यौँ, अब इभेन्ट
अलिकति इभेन्ट
थोरै जानकारी दिँदैछु तपाईँलाई. यदि सङ्गीतसँग यदि रमाइलो लाग्छ, सङ्गीत तपाईँलाई मनपर्छ भने यो पाश्चात्य सङ्गीतबारे सानो प्रोग्राम छ, तपाईँ जान सक्नुहुन्छ. यो रहेको छ साउन्डस्केप्स भन्ने है प्रोग्रामको नाम रहेको छ, र यहाँ पर्फर्म गर्ने हुनुहुन्छ अल्फ्रेड उल, ग्रोगी लिगेटी र सामुएल बार्बर. पश्चिमी सङ्गीतमा निकै दमदार प्रभाव पार्न सक्ने यी तिनजना ख्यातिप्राप्त सङ्गीतकर्मीहरूको पर्फर्मेन्स तपाईँले हेर्न सक्नुहुनेछ आगामी आइतबार जुलाई 29 तारिक दिउँसो 2:30 बजे. यो हुनेछ एल्डर हल, नर्थ टेरेसको एल्डर हलमा तपाईँ जान सक्नुहुन्छ. अर्को युवाहरूको लागि निकै अपर्च्युनिटी जस्तो एउटा म तपाईँलाई जानकारी दिँदैछु. यङ कम्पोजर अवार्ड कन्सर्ट भनेर चाहिँ यो कन्सर्ट चाहिँ हुन गइरहेको छ अक्टोबरमा, अक्टोबर 13 तारिक. तर तपाईँलाई यो कन्सर्टको लागि अपर्च्युनिटी आएको छ, यङ अस्ट्रेलियन कम्पोजर्स अथवा भनौँ न गीत लेख्न सक्नुहुन्छ तपाईँ भने 30 वर्षको मुनिको हुनुहुन्छ र गीत तपाईँ लेख्न रुचाउनुहुन्छ भने तपाईँ आफ्नो कला आफ्नो रचना तपाईँले सब्मिट गर्न सक्नुहुन्छ साउन्ड स्ट्रिम कलेक्टिभलाई. र यो चाहिँ अक्टोबर 13 तपाईँको गीत छनौट भयो भने तपाईँको गीत प्रस्तुत हुनेछ. त्यसपछि नेसनल कम्पिटिसनमा पनि यो भाग लिन सक्नेछ र 6-6 फाइनलिस्टलाई चाहिँ पुरस्कृत गरिने भनेर लेखिएको छ. यो तपाईँले जानकारी थप जानकारी लिनलाई चाहिँ यदि तपाईँ चाहनुहुन्छ बुझाउन चाहनुहुन्छ भने चाहिँ www.soundstream.org.au सम्पर्क गर्नुहोला. यहाँ सम्पर्क गरेर तपाईँले आफ्नो सृजना उहाँहरूलाई बुझाउनु भयो भने सायद तपाईँ पनि एकजना साउथ अस्ट्रेलियन कम्पोजर म्युजिक क्षेत्रमा निकै गतिलो व्यक्ति भएर उदाउन सक्नुहुन्छ. तपाईँलाई हामीले यो जानकारी दिइहालौँ. अब गीतको पालो भएको छ गङ्गाले, कुन गीत
श्रोताहरू हामीले गीत बजाउनै भुलिसक्यौँ यहाँ गफ गर्दा गर्दै होइन. यस्तै हुन्छ यहाँ रेडियोमा आएर तपाईँहरूसँग गफ गर्दा धेरै मजा आइहाल्छ. गीत चाहिँ अब सुनौँ होला. एरिक गिरी हाम्रो क्यानाडाको श्रोता हुनुहुन्छ, एक श्रोता होइन, उहाँले हामीलाई रिक्वेस्ट गरेर नवीन केको अलिअलि पीडा हुँदा नि भन्ने एउटा गीत रिक्वेस्ट गर्नुभएको छ होइन. यो गीत चाहिँ सुनाइहालौँ. उहाँले भन्नुभएको छ, आई हेभ बिन लिसनिङ टु दिस प्रोग्राम सिन्स द बिगिनिङ, बट फर दिस टाइम आई मिन इन दिस एपिसोड आई वुड लाइक टु डेडिकेट अलिअलि कति पीडा बाई नवीन के बट्राई भनेर भन्नुभएको छ. अनि उहाँले भन्नुभएको छ, अल भुटनिस र नेपाली, सम्पूर्ण नेपाली अथवा भुटनिसलाई सुनाउन चाहन्छु भनेर भन्नुभएको छ. अनि अनि मिस यु अस्ट्रेलिया भन्नुभएको छ. उहाँले क्यानाडादेखि रिक्वेस्ट गर्नुभएको यो मिठो गीत
सम्झन्छु.
हजुर श्रोताहरू, सुन्दै हुनुहुन्थ्यो नवीन के भट्टराईको एकदमै मिठो गीत खै के भयो मलाई आज भोलि तिम्रै कविताको चाहिँ। यो उमेरमा यस्तै हुन्छ श्रोताहरू, यो उमेरै त्यस्तो हो होइन। गीत सँगसँगै श्रोताहरू, अब भने हाम्रो पालो भएको छ एउटा यङ ट्यालेन्ट होइन, एउटा युवा प्रतिभा जुन हामीले ठिक पारेको छौँ तपाईँहरूसँग सेयर गर्नुको लागि। इन्डियाले केही भन्नु आँटे जस्तो लागिरहेको छ मलाई,
छैन छैन, म यङ ट्यालेन्टको बारेमा जानकारी लिन खोजिरहेको छु त्यो व्यक्ति भन्ने बारेमा।
यङ ट्यालेन्ट एउटा युवा प्रतिभा एउटा लेख छ मसँग होइन, तपाईँहरूलाई चट्ट पढेर सुनाइहाल्छु म। यो यस्तो यस प्रकार छ। एउटा नेपाली छिटो विज्ञान पढ्छ, जापानी भाषाबाट अरूमा फेरिँदै आएका हाइकु जुन चाहिँ तीन हरफे कविता भनिन्छ नेपाली भाषामा लेख्छ, फिनल्यान्डमा बस्छ, आयरल्यान्डमा भएको अन्तर्राष्ट्रिय हाइकु प्रतियोगितामा प्रथम भएर पुरस्कार जितेको छ, त्यहाँ हुने साहित्यिक कार्यक्रममा ऊ विशिष्ट अतिथिका रूपमा निम्त्याइन्छ। उसका हाइकु सुनेर वशिष्ठ कविहरू समेत छक्क पर्छन्। विश्वमा प्रकाशित पुस्तकको डिजिटल भर्सन पुस्तक विक्रेता एमाजन त्यही नेपाली छिटोको पुस्तक डलरमा बेच्छ। तपाईँहरूलाई भेटाउँदैछु बागलुङमा जन्मेर काठमाडौँमा हुर्के बढे पढेर मटेरियल साइन्स एप्लाइड फिजिक्समा स्नातकोत्तर गर्ने क्रममा फिनल्यान्डमा रहेका जनक सापकोटालाई। नेपाली मिडियामा त्यति नछाएका उनी फिनल्यान्ड र आयरल्यान्डका साहित्यकार माझ भने राम्रैसँग परिचित छन्। उनका कृति अङ्ग्रेजीका अतिरिक्त आइरिस र फिनिस भाषामा समेत प्रकाशित भएका छन्। फुटकर रचना त जापानी स्विडिस भाषामा समेत अनुदित भएर छापिएका छन्। फिनल्यान्डमा केही महिना अघि भएको प्रसिद्ध टेम्पर बुक फेयरमा उनलाई आयोजकले अतिथिका रूपमा निम्त्याएको थियो। त्यसमा उनले हाइकु लेखनबारे आफ्नो अनुभवहरू साहित्यकारसम्म बाँडेका थिए। पढाइ विज्ञान भए पनि यिनी मामा शम्भु कडेलको प्रेरणाले सानैदेखि कविता लेख्थे। विज्ञानकै विद्यार्थी रहेका उनमा मामा कविता गजल लेख्थे। लामा खालका कविता लेख्दै आएका सापकोटाले पहिलो पटक हाइकु पढ्ने अवसर पाए। त्यो ब्रिटिस सोसाइटीले प्रकाशन गरेको थियो। जापानी कविहरूले लेखनको सुरुवात गरेका हाइकु सूत्रबद्ध हुन्छन्। नेपाली कविता जस्तो जतिसुकै तन्काउन वा खुम्च्याउन पाइँदैन। पहिलो हरफ पाँच अक्षर, दोस्रो सात र तेस्रो पाँच अक्षर, सूत्र पाँच सात र पाँचमा अबद्ध त्यस्ता कविताले उनलाई आकर्षण गर्यो। मलाई हाइकुले एक प्रकारको एडिक्सन नै गरायो. हालैको एक दिन स्काइपमा गफिँदै उनले सुनाए, म त्यसैमा डुब्न थालेँ. त्यो सन् 2002 समय थियो. त्यसपछि उनी हाइकु लेखेर विभिन्न कार्यक्रमहरूमा सुनाउन थाले. त्यसै क्रममा संयोगवश एक अमेरिकी कविसँग भेट भयो. उसको नाम थियो सुजी कन्वे. उनीभन्दा निकै पाका कन्वे उनको प्रतिभाबाट प्रभावित भए. कन्वेले हाइकु सिक्ने इच्छा जाहेर गरे. सबकोटाले उनलाई सिकाए. दुवैले अङ्ग्रेजी भाषा लेख्दै आएका हाइकुको संयुक्त सङ्ग्रह 2005 लाइट्स एन्ड द रोड प्रकाशन भयो. यसैबीच उनले सन् 2006 आयरल्यान्डमा अन्तर्राष्ट्रिय हाइकु प्रतिस्पर्धा हुँदै रहेको थाहा पाए. उनले अनलाइनबाट फर्मका साथ आफ्नो हाइकु पठाए. संयोगले उनको रचना सर्वोत्कृष्ट भयो. स्वदेशमै बसेर उनले अन्तर्राष्ट्रिय प्रतियोगिता जिते. उनको खुट्टा भुइँमा कसेर रहोस्. त्यसको 3 वर्षपछि भएको 7 वार्षिक युकाई हाइकु प्रतिस्पर्धा 2009 समेत उनले जिते. त्यसपछि उनी पढाइ अगाडि बढाउन फिनल्यान्ड गए. उनी त्यहाँ रहेको थाहा पाएर आयरल्यान्डबाट उनलाई लेखन कार्यशालामा निम्त्याइयो. सन् 2010 केही दिन उनले आवासीय सुविधामा लेखेका हाइकुहरूको सङ्ग्रह फुलमुन प्रकाशन गरे. त्यसलाई आइरिस भाषामा सम्मानित कवि ग्लेम्बियरल रोसेनस्टकले आइरिस भाषामा अनुवाद गर्न अनुमति मागे. त्यस्ता सम्मानित कविले अनुवाद गर्छु भन्दा मेरो खुसीको खुसीमै रहेन, उनी सुनाउँछन्. यो लिमिटेड एडिसन थियो. निश्चित प्रति भन्दा बढी छाप्न नपाइने. भर्खरै उनको विस्पर अफ पाइन्स नाममा अर्को कृति प्रकाशन भएको छ र आइरिस र अङ्ग्रेजी गरी दुवै भाषामा. उनी त्यसको अनुवाद नेपालीमा समेत निकाल्ने तयारीमा छन्. उनका केही रचना स्विडिस र जापानी भाषाका पत्रिकामा समेत अनुवाद भएर छापिएका छन्. इन्टरनेसनल हाइकु जर्नलको अनलाइन संस्करणमा अङ्ग्रेजी र नेपालीमा अनुवाद उनका हाइकु पढ्न पाइन्छ. गुगल गर्दा उनलाई चिनाउने विदेशबाट प्रकाशित अनगिन्ती वेबसाइटहरूका पेज भेटिन्छन्.
हजुर श्रोताहरू, तपाईँलाई उहाँको यो व्यक्तित्वबारे जानकारी फेरि दिनेछौँ. अहिलेलाई फेरि गीत प्रस्तुत गर्न लागिरहेको छु म. यो गीत रहेको छ सिनेकुरुङ र सबिन राईको स्वरमा. यो हामीलाई अनुरोध गरेर पठाउनु भएको छ हेनले बिचबाट नेप्सिकाले, र उहाँले आफ्ना सम्पूर्ण श्रोताहरूलाई यो माया तिमीलाई छोडेर भन्ने गीत सुनाउन चाहनुभएको छ, र उहाँको अनुरोधमा हामी तपाईँलाई यो गीत सुनाउँदैछौँ.
Thank you. आफ्नो बाटो
सापकोटाबारे आइरिस कवि क्याथल ओ सेर्घाइगले द हाइकु फाउन्डेसन डट ओआरजीमा निकै प्रशंसाका शब्दहरू प्रकट गरेका छन्। उनी लेख्छन्, जनक सापकोटा हाइकु लेखनमा विलक्षण प्रतिभा भएका गर्व गर्न लायक नेपाली ठिटो हुन्। आफू र आत्माका बीच उनी दूरदर्शी अगुवाको रूपमा देखिएका छन्। उनी वर्ल्ड र वर्ड दुवैका लागि दयालु छन्। उनी साँच्चै नै डरका लागि बाँचेका छन्, सृजनाका लागि बाँचेका छन्। विज्ञान पढेको व्यक्ति साहित्यमा लागेर के पाए त? केही पाउने चाहनाले लेखेको होइन, उनी तर्किन्छन्। मैले सबैभन्दा ठुलो सन्तुष्टि पाएको छु, विदेशमा समेत अरू सामु चिन्न पाएको छु। नेपाली कवि कसरी विदेशी भाषातिर आकर्षित भयो? उनले सुरुमा नेपालीमै लेखेका हुन्। नेपालीमा लेख्दा त्यतिखेर त्यति धेरै प्रतिक्रिया आएन, उनले सुनाए। अङ्ग्रेजीमा लेख्न थालेपछि भने त्यसको बाढी नै लाग्यो। अहिले नि विदेशी पत्रिकाहरूमा मेरो रचना छापिन्छन्, राम्रो प्रतिक्रिया आएको छ। नेपाली छोटो हाइकुमा चर्चित भएको थाहा पाएर वर्ल्ड हाइकु क्लबका अध्यक्ष जापानी नागरिकले सम्पर्क गरेर उनलाई स्याबासी दिए। उनको कृतिको क्लबले प्रकाशन गर्ने वर्ल्ड हाइकु रिभ्यूमा समीक्षा प्रकाशन भएको छ। उनका लागि लेखन पार्ट टाइम जब जस्तै छ। उनी स्नातकोत्तर सक्ने तर्खरमा छन्। उनले भविष्यमा विज्ञानका क्षेत्रमा लाग्ने र वा हाइकुमै रमाउने भनेर निर्धारण गरिसकेका छैनन्। लेखनले चिनाएकाले यो क्षेत्र छाड्ने कुरा आउँदैन। उनले भने पढेको ज्ञानलाई पनि प्रयोग गर्नै पर्छ, भविष्य निर्धारण गर्न समयलाई छाडिदिने सोचेको छु। उनी कस्तो समय मुडमा लेख्न रुचाउँछन्? प्लान गरेर लेखिँदैन, उनी टकटकिन्छन्। के देखिन्छ त्यसलाई लेख्ने हो। म खासमा नेचरलाई थिम बनाएर लेख्छु। रिडर बाबु र त्रिभुवन विश्वविद्यालयकी अधिकृत आमाका जेठा छोरा उनको लेखनमा पारिवारिक वातावरणको पनि प्रभाव परेको छ। सापकोटालाई सानैदेखि साहित्यमा लाग्न प्रेरित गर्ने आमा शम्भु भान्जामा अन्तर्राष्ट्रिय रूपमा आफूलाई अब्बल प्रस्तुत गर्ने गुण सानैदेखि देखा परेको बताउँछन्। उनी सानो हुँदा मैले लेखेका कविताको केस्रा केलाइदिन्थे, उनले सम्झे। साहित्यमा उनको त्यतिखेरै गहिरो रुचि थियो। श्रोताहरू, तपाईँलाई हामीले एकजना नेपाली ठिटोको बारेमा जानकारी दियौँ, नेपाली ठिटो प्रतिभाबारे तपाईँलाई जानकारी दियौँ। यति धेरै परिष्कारहरू पस्किँदै अब जाने बेला भइसकेको छ। अर्को साता आइतबार 1 बजे तपाईँलाई भेट्न युवा संसार टोली अवश्य आउनेछ। तपाईँको रेड सर्टमा तपाईँले हामीलाई पर्खिरहनु होला। 1 बजेसम्मको लागि तपाईँहरूको सेवामा हामी उपस्थित हुनेछौँ। आजको लागि तपाईँलाई यो अन्तिममा एउटा मिठो गीत छोडेर जानेछौँ। यो गीत हामीले लिएको छ हाइवे, नयाँ चलचित्र, नेपाली चलचित्र हाइवेबाट सुभानी मोक्तानको स्वरमा गीतको बोल रहेको छ लैजारे। यो गीत सँगसँगै अर्को सातासम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार।
बर्छ तिमीलाई देख्दा पैचो नि होइन ऊ